عباده الذين اصطفى، أما بعد، شروع میں سورہ انبیاء کا ایک حصہ پڑھا گیا ہے، اس میں اللہ تبارک و تعالی نے حضرات انبیاء علیہ الصلوۃ والسلام کے ساتھ جو خاص معاملے اللہ پاک کے ہوئے ہیں ان کو بیان فرمایا ہے. سب کی اللہ مدد کرتے ہیں اور خاص طور پر اللہ کے نیک اور محبوب بندوں کی ضرور مدد فرماتے ہیں، اور سب اللہ کے محتاج ہیں. کوئی کتنا بڑا ولی ہو جائے، کوئی نبی و پیغمبر ہو جائے، اللہ کی احتیاج ختم نہیں ہوتی اس کی. اللہ اس کا بھی رب ہوتا ہے. اللہ پاک سب کے رب ہیں، پوری مخلوق کے رب ہوتے ہیں، پوری مخلوق کے معبود ہوتے ہیں. تو اللہ تبارک و تعالیٰ نے اپنے محبوب بندوں کے ساتھ جو معاملے فرمائے ہیں ان کو بیان فرمایا تاکہ عام انسانوں کو اور خاص طور پر امت مسلمہ کو اس بات کا پتہ چلے کہ ہر چیز میں اللہ کی طرف متوجہ ہونا چاہیے، تمام حاجتوں میں، تمام ضرورتوں میں، دنیا کی بھی اور آخرت کی بھی، کیونکہ ضرورت کو پورا کرنا یہ اللہ کا ہی کام ہوتا ہے. اور خاص طور پر ایسی ضرورتیں جو بظاہر عالم اسباب سے جن کا تعلق نظر نہیں آتا، اس میں تو اللہ کی خاص مدد ہی ہوتی ہے، تب بیڑا پار ہوتا ہے. چنانچہ سب سے پہلے ابراہیم علیہ السلام کا واقعہ بیان فرمایا تفصیل سے، اور اس میں اس پورے واقعے کو ذکر کیا گیا ہے جس میں ان کی قوم کے ساتھ میں مکالمہ ہوا، اور انہوں نے پہلے ان کو سمجھایا کہ بھائی ان بتوں کی پوجا میں کیا رکھا ہوا ہے. انہوں نے کہا کہ بھائی آبا و اجداد کو ہم نے دیکھا، ہمارے بڑے کرتے رہے ہیں اس لیے ہم کرتے ہیں ان کو. تو ابراہیم علیہ السلام فرمایا کہ اگر بڑوں نے غلطی کی تو ضروری ہے کہ چھوٹے دہرائیں اس کو. یہ ضروری نہیں ہے کہ بڑے ہمیشہ ہدایت پر ہی ہوں، بعض مرتبہ بڑوں سے بھی غلطی ہوتی ہے. بڑے غلطی میں تھے، لہذا تم کو تو ان کو فالو نہیں کرنا چاہیے. حضرت ابراہیم علیہ السلام نے فرمایا کہ تمہارے بڑوں کا، تمہارا، ہمارا سب کا رب جو ہے اور آسمانوں اور زمینوں کا رب اللہ پاک ہے جس نے پیدا کیا سب کو. اور فرمایا کہ یہ جو تم معبودوں کی پوجا کرتے ہو، اگر ویسے باز نہیں آؤ گے تو میں کچھ حرکت کروں گا ان کے ساتھ. اب سارے کے سارے گئے ہوئے تھے ایک جگہ، گاؤں کو چھوڑ، بستی کو چھوڑ کے حضرت ابراہیم علیہ السلام بت خانے میں پہنچ گئے، اور فجعلہم جزادا، سارے بتوں کو انہوں نے ٹکڑے ٹکڑے کر دی، ساروں کو توڑا. عظیمت کی بات اور حوصلے کی اور ہمت کی بات تھی کہ انہوں نے پوری قوم سے دشمنی مول لی، کیونکہ اللہ کے معاملے میں کسی کی رعایت نہیں کرنی تھی. تو انہوں نے سارے بتوں کو توڑ دیا اور بڑے کو چھوڑ دیا. جب واپس آئے تو کہنے لگے کہ صاحب ہمارے معبودوں کے ساتھ یہ کس نے بدتمیزی کی، وہ بڑا ظالم ہے. لوگوں نے کہا کہ ایک نوجوان ہے جو اس کا تذکرہ کرتا ہے اور ان کی برائی بیان کیا کرتا ہے، اس کا نام ابراہیم ہے. دوسرے لوگوں نے کہا کہ اس کو لاؤ سب لوگوں کے سامنے. چنانچہ ان کو لایا گیا، ان سے پوچھا گیا کہ تم نے کیا ہمارے معبودوں کے ساتھ؟ تو انہوں نے فرمایا کہ ان کے بڑے نے کیا. یہ توریا والا جملہ ہے. اب بڑا جس کو وہ بڑا سمجھ رہے وہ بڑا سمجھ رہے، ورنہ جو اصل بڑا ہے اس نے کر دیا ہے. ان سے پوچھو بڑے نے کیا ہے، بڑے نے چھوٹوں کو مارا ہے، لہذا یہ بڑے سے پوچھو یا چھوٹوں سے پوچھو، یہ جو مارا ہے وہ بتائے یا جنہوں نے مار کھایا ہے وہ بتائے. ایک بت کو چھوڑ دیا تھا تاکہ یہ سمجھانے کے لیے کہ نہ بڑا کسی کام کا نہ چھوٹے کسی کام کے. انہوں نے کہا کہ انہوں نے اپنے سر جھکا لیے اور کہنے لگے کہ تمہیں تو پتا ہے کہ یہ تو بولتے نہیں، ان کو کس نے مارا ہے یہ نہیں بول سکتے، نہ مارنے والا بول سکتا ہے اگر اس نے بڑے نے مارا ہے. تو کہا کہ پھر تم ایسوں کی عبادت کیوں کرتے ہو جن کے ہاتھ میں نہ نفع ہے نہ نقصان ہے، جو نہ تمہیں نفع پہنچا سکتے نہ نقصان پہنچا سکتے. افسوس ہے تم پر اور تمہارے ان معبودوں پر بھی، تم اتنی عقل نہیں رکھتے. تو پھر انہوں نے حضرت ابراہیم علیہ السلام کی مخالفت پر اپنے آپ کو آمادہ کر لیا اور یہ طے کیا کہ ابراہیم کو جلا دیا جائے، اس طریقے سے اپنے معبودوں کی مدد ہوگی. اب اللہ پاک ابراہیم علیہ السلام کے ساتھ جو خاص معاملہ ان کا ہوا ہے وہ اصل بیان فرمانا چاہتے ہیں یہاں پہ. وہ یہ کہ جب قوم مخالف ہو گئی اور ان کو جلانے کے لیے آمادہ ہو گئی اور ان کو آگ میں ڈال دیا، تندور بڑا تیار کر کے اس میں ان کو جھونک دیا، بڑے گوپن کے ساتھ یعنی جھولے کے ساتھ ان کو ڈالا گیا، چونکہ کوئی آدمی قریب لے جا کے ابراہیم علیہ السلام کو آگ میں نہیں ڈال سکتا تھا، بہت بڑی آگ انہوں نے جلائی تھی تو نزدیک سے ڈالا بھی نہیں جا سکتا تھا. تو ان کے کپڑے اتارے گئے और फिर उसके बाद में उनको एक झूले में रखा गया दूर के, जैसे गोपिन का पत्थर फेंका जाता है ऐसा, वैसे उस झूले के जरिए से उनको फेंका गया उसमें। तो जब उन्होंने डाल दिया हजरत इब्राहिम अलैहिस्सलाम को तन्नूर, उसमें आग में तन्नूर में जो उन्होंने तैयार किया था अलावा, तो अल्लाह ताला ने फरमाया कि हमने आग से कहा कि आग तो ठंडी हो जाए और सलामती वाली हो जाए इब्राहिम पर। जब कोई बज़ाहिर कोई मदद की शक्ल नहीं रहती तो भी अल्लाह पाक मदद फरमा सकते हैं, और मदद अल्लाह ही करते हैं, और नबी की भी मदद अल्लाह ही ने की। इतने बड़े पैगंबर हैं लेकिन उनकी अल्लाह ने मदद फरमाई, और ऐसी जगह से फरमाई जिसका गुमान भी नहीं हो सकता है। किसी और जरिए से इब्राहिम अलैहिस्सलाम की मदद करने के बजाय जो हार्म करने वाली तकलीफ पहुंचाने वाली चीज थी उसी को राहत पहुंचाने वाली बना दिया। अल्लाह ने फरमाया कि इनके साथ लोगों ने चाल चली लेकिन हमने उनकी चाल को बेकार कर दिया। फिर लूत अलैहिस्सलाम का जिक्र है कि हजरत लूत को फिर हमने पैगंबर बनाया था, उनके साथ में भी खास हमारी मदद यह हुई है कि हमने लूत से और उनके साथ ईमान लाने वालों से कहा कि बस इस बस्ती को छोड़ के जाओ, सुबह सुबह इनका काम होने वाला है। चुनाचे जैसे ही हजरत लूत अलैहिस्सलाम उस बस्ती से निकल के गए जिसमें वो रहते थे, तो इन सारे के सारों को जो है अल्लाह तबारक व तआला ने पकड़ लिया, और फिर नूह अलैहिस्सलाम को अल्लाह ने नजात रहमत फरमा दी। फिर हजरत नूह अलैहिस्सलाम का जिक्र फरमाया कि हजरत नूह अलैहिस्सलाम तबलीग करते रहे करते रहे करते रहे, लेकिन हमने आखिर उनकी मदद की। जब आजिज हो गए और दुआ की कि अब ये लोग मानने वाले नहीं है, अब आप इनका काम कर दीजिए, तो अल्लाह पाक ने कश्ती बनाने का हुक्म दिया, जो तफसील से दूसरी जगह पर मौजूद है। यहाँ पर उतनी पूरी तफसील नहीं है, और आज पढ़ा भी गया है वो हिस्सा जहाँ पे तफसीली जिक्र उसका है, 18वें पारे के अंदर भी है वो। तो हजरत नूह अलैहिस्सलाम को कश्ती बनाने का हुक्म दिया गया, और लोगों ने मजाक उड़ाया कि ये कश्ती कहाँ चलेगी, इतनी बड़ी कश्ती जो है खुश्की में चलेगी, ये क्या है वैसा है, हर किस्म का तमस्कर उनके साथ में किया गया। अल्लाह ने हुक्म फरमाया कि बस पानी आने वाला है, आप और आपके साथ में जो ईमान वाले हैं वो, और जानवरों वगैरह में से हर एक का एक एक जोड़ा ले लो, क्योंकि तूफान नूह जो है ये आम हुआ है पूरी जमीन को, किसी स्पेसिफिक खास जगह पे नहीं आया वो, बल्कि इसने पूरी जमीन को घेर लिया था, पूरे बड़े आदमों को। इसी वजह से किसी जानवर को भी जिंदा रहने का चांस नहीं था। इसी वजह से हजरत नूह अलैहिस्सलाम से कहा गया था कि तुम हर जानवर का एक एक जोड़ा भी अपने साथ कश्ती में सवार कर लो, चरिन परिन दरिन हैवानात सारे उनका एक एक जोड़ा भी। तो उसी एतबार से कश्ती बनाना था, वो कश्ती भी उस एतबार से बनाई गई, फिर इंसान उसमें सवार हो गए। अल्लाह ताला फरमाते हैं कि हमने उनकी मदद की और इस कर्ब अजीम से हमने उनको निकाल लिया। तो निकालने वाले अल्लाह पाक हैं, हजरत नूह को और उनके साथ ईमान वालों को, ईमान लाने वालों को नजात किसने दी? अल्लाह पाक ने दी है। और फिर अल्लाह ताला ने फरमाया कि हमने उनकी औलाद को ही फिर बाकी बचा दिया, उन्हीं की औलाद को अल्लाह तबारक व तआला ने जिंदा रखा। फिर दाऊद अलैहिस्सलाम और सुलेमान अलैहिस्सलाम बड़े पैगंबर शुमार होते हैं, बादशाह पैगंबर गुजरे हैं। पैगंबर दो तरह के गुजरे हैं, पैगंबर भी थे और आम आदमी सादा आदमी गरीब थे, और पैगंबर भी थे उनके साथ बादशाहत भी थी। तो हजरत दाऊद और सुलेमान अलैहिस्सलाम ये वो खास पैगंबरों में से हैं जिनको बादशाहत के साथ नबूवत दी गई थी। तो फरमाया कि बादशाह नबी है तब भी हमारी मदद का मोहताज, ये नहीं है कि अगर बादशाह है तो उसको हमारी मदद की जरूरत नहीं थी। फरमाया हमने दाऊद की और सुलेमान की इन दोनों के साथ में खास मामला किया है। एक तो है दाऊद अलैहिस्सलाम से एक फैसले में थोड़ी सी लग्जिश हो गई थी, इस माना करके कि उनकी शाया निशान नहीं थी, एक मशहूर किस्सा है उनका उसके बारे में। तो उस वक्त हजरत सुलेमान अलैहिस्सलाम के जरिए से उनको अल्लाह ने खास फहम दी, फिर उन्होंने फैसला दिया, वो फैसला बड़ा अजीब गरीब था। तो अल्लाह ने उसकी तारीफ फरमाई कि हमने सुलेमान को फहम दी और वो बच गई चीज। हुआ ये था कि एक आदमी की बकरियां थी, उसने दूसरे आदमी के खेत में वो बकरियां सारी जाके सारा खेत खा गई। वो मुकदमा दाऊद अलैहिस्सलाम के पास आया, तो बकरियों की जो कीमत थी वो और खेत जो जाया हुआ था, जितना खेत वो गल्ला जो भी जमीन से जो चीज उगी थी वो दोनों बराबर थे, यानी उन बकरियों ने उतना गल्ला खा लिया जितने की वो बकरियां कीमत बनती थी। तो दाऊद अलैहिस्सलाम ने ये फैसला फरमाया कि चूंकि इन बकरियों ने इसका गल्ला खा लिया है लिहाजा ये बकरियां इसको दे देना। अब वो कह रहा है एक मरतबा जाके मेरी बकरियों ने उसके खेत में हमू डाला तो सारी मेरी बकरियां उसकी हो गई है, तो मेरी समझ में नहीं आ रही। हजरत सुलेमान अलैहिस्सलाम खड़े हुए थे, हालांकि उम्र ज्यादा नहीं थी उनकी, लेकिन कहने लगे अब्बा जान एक बात मेरे जहन में आ रही है। कहने लगे क्या? कहने लगे ये है कि एक साल का गल्ला जो है ना इन्होंने खाया है, पूरी जमीन तो नहीं खा गए, हमेशा के लिए तो नहीं खा गए, ایک سال کا غلہ کھائیں، لہذا یہ بکریاں ایک سال تک اس کے پاس رہیں، جب اگلے سال کی فصل آ جائے تو جب تک یہ ان کا دودھ پیتا رہے بجائے زمین سے غلہ کھانے کے، ان بکریوں کا دودھ پیتا رہے وہ، اور جب اگلے سال کی پھر فصل آ جائے تو اپنی فصل کاٹ لے بکریاں اس کی واپس کر دے، تو ایک سال کا جرمہ نہیں ہونا چاہیے اس کو، پوری کی پوری بکریاں ایک قیمت کے بدلے میں چلی جانا۔ تو اس کو اللہ نے فرمایا کہ حضرت داؤد علیہ السلام نے بھی پسند فرمایا، پھر اسی کو نافذ بھی کیا گیا، فرما ففا ہم نہ سلیمان، ہم نے سلیمان کو سمجھ دی، ویسے علم اور حکمت ہم نے دونوں کو دی تھی لیکن اس خاص معاملے میں ان کے ساتھ خصوصی برتاؤ ہوا۔ اب اللہ تعالیٰ نے ان پیغمبروں کے ساتھ میں جو معاملہ کیا تو ان کی ذاتی خصوصیت نہیں تھی، یہ اللہ کا کرم تھا۔ فرماتے ہیں کہ ہم نے داؤد کے ساتھ میں پہاڑوں کو بھی مسخر کر دیا تھا۔ عجیب بات ہے کہ پہاڑوں کی بولی حضرت داؤد علیہ السلام سمجھتے تھے، ہر چیز میں جان ہے اور ہر چیز اللہ کی تسبیح بیان کرتی ہے، ہر چیز کی ایک معرفت وہ ہے، فہم ہے۔ حضرت داؤد علیہ السلام پہاڑوں کی بولی سمجھتے تھے، داؤد علیہ السلام سے پہاڑ باتیں کرتے تھے، اور حضرت داؤد علیہ السلام کی زبور کی تلاوت کے وقت میں پہاڑ ساتھ ہو جاتے تھے۔ حضرت داؤد علیہ السلام کو اللہ نے بڑا ہی عجیب لحن دیا تھا، ایسا لحن تھا کہ جس میں موسیقی کی ضرورت نہیں پڑتی تھی، موسیقی سے زیادہ اس کے اندر اٹریکشن تھا اور آدمی مست ہو جاتا تھا۔ آدمی تو کیا مست ہو جاتا تھا، یعنی پتھر جو ہے نا وہ پگھل جاتا تھا، وہ نرم پڑ جاتا تھا۔ فرمایا کہ پتھر ساتھ دیتے تھے داؤد کا تسبیح کے اندر، اور پرندے بھی ساتھ دیتے تھے ان کا، سارے پرندے اکٹھے ہو جاتے تھے جب حضرت داؤد علیہ السلام لحن داؤدی کے ساتھ میں زبور کی تلاوت فرمایا کرتے تھے۔ پھر حضرت داؤد علیہ السلام کے ساتھ ہم نے ایک اور کام کیا تھا، اللہ تعالیٰ فرماتے ہیں، وہ یہ ہے کہ ان کو اللہ تعالیٰ نے زرہ بنانے کا فن عطا فرما دیا، ان کے ہاتھ میں لوہے کو نرم کر دیا تھا، لوہا ان کے ہاتھ میں بالکل تاگے کی طرح ہو جاتا تھا، وہ جیسے چاہے اس کو بناتے۔ پھر اللہ ہی کے سمجھانے سے بتانے سے ان کو کرتا بنانا آتا تھا لوہے کا، جو جنگوں میں کام آتا تھا، اور سب سے اور پھر یہ ہے کہ بہترین بڑے ڈیزائن کے ساتھ اور بہت ہی انداز کے ساتھ وہ لباس بنایا کرتے تھے۔ اللہ نے فرمایا کہ کتنا شکر تم کو کرنا چاہیے کہ ہم نے اتنا ان کو فن دیا، اتنی نعمت عطا فرمائی۔ پھر سلیمان علیہ السلام کا جو کمال تھا وہ کیا تھا، وہ تو ہم نے ہی تو دیا تھا ان کو۔ اب حضرت سلیمان علیہ السلام ہوا ان کی تابع تھی، تو سلیمان کو ہوا کس نے دی تھی مسخر کر کے؟ اللہ فرمائے میں نے دی تھی ان کو، تو حق تعالیٰ کی عطا تھی ان کے ساتھ کہ ہوا ان کے لیے مسخر تھی، ان کو لے کے جاتی تھی اللہ کے حکم سے جدھر وہ چاہتے تھے صبح اور شام۔ اور پھر سلیمان علیہ السلام کی خصوصیت ایک یہ بھی تھی کہ ہم نے شیاطین ان کے مسخر کر دیے تھے، شیاطین پورے ان کی جنات سارے ان کے تابع تھے، ایک دو جن کسی کے تابع ہے پوری دنیا میں اس کی کیسی چلتی ہے، وہاں تو پورے جنات ان کے تابع تھے، جس کو چاہے بلاتے جس سے چاہے کام لیتے۔ اب وہ جناب سمندروں میں غوطہ زنی کا کام ان سے لگواتے تھے، وہاں سے موتی مونگے نکلواتے تھے، اور زمین کے اندر ان کو دھسوا کے وہاں سے خزانے نکلواتے تھے۔ خزانے نکالنے کے لیے کتنی پنچایت کرتے ہیں عامل لوگ، لیکن حضرت سلیمان کے لیے تو کوئی مسئلہ نہیں تھا، اور بڑے بڑی دیگے ان سے تیار کرواتے تھے اور اسٹیچو ان سے بنواتے تھے۔ حضرت سلیمان علیہ السلام کے زمانے میں اسٹیچو بنانا جائز تھا، یعملون لہ کیا ہے وہ تماثیل، تمثال اسٹیچو کو کہتے ہیں، وہ بھی ان سے بنایا جاتا تھا۔ غرض یہ ہے کہ ہم نے شیاطین بھی مسخر کیے، پرندے بھی مسخر کیے، چرندے بھی مسخر کیے، ہوا بھی مسخر کی، ہم نے ہی مسخر کی تھی، اللہ فرما رہے ہیں۔ تو یہ اصل جس کی بھی مدد ہوئی وہ اللہ کی طرف سے ہوئی اور اللہ ہی کرتا ہے۔ پھر فرمایا ایوب علیہ السلام ہیں، ان کو تکلیف ہو گئی تھی، سخت بیماری میں مبتلا ہو گئے، ایسی بیماری کہ ان کے جسم میں کیڑے پڑ گئے تھے۔ اب اندازہ فرمائیے کہ کس طرح کی وہ رہی ہوگی، بستی سے ان کو الگ ڈال دیا گیا تھا، کوئی ان کے قریب آنے کو تیار نہیں تھا۔ حضرت ایوب علیہ السلام نے دعا فرمائی، اللہ تعالیٰ فرماتے ہیں ہم نے ان کی دعا قبول کی اور ہم نے ان کی تکلیف کو دور کیا، اور ان پر بھی فضل کیا اور ان کے گھر والوں پر بھی فضل کیا۔ خاص طور پر اللہ نے پورے ایوب علیہ السلام کے گھرانے پر بھی خاص فضل فرمایا ہے۔ ایک مرتبہ ایوب علیہ السلام اپنی بیوی سے ناراض ہو گئے تھے، حالانکہ وہ بیچاری بہت خدمت کرتی تھی، بس پیغمبر تو تھے ہی تھے، ناراضگی میں قسم کھا لی کہ اگر مجھے تندرستی ہو گئی تو تجھے 100 درے ماروں گا۔ وہ بیچاری خدمت کر کر کے عاجز ہو گئی، تھک گئی ہے، اس کو مارنے کی انہوں نے قسم کھا لی کہ اگر میں شفا یاب ہو گیا تو 100 مار ماروں گا تجھے۔ اللہ نے شفا دے دی۔ اب مسئلہ یہ تھا کہ ایسی خدمت گزار بیوی، ایسی نیک بیوی، ایسی اچھی بیوی، اب 100 مار اس کو کس بات سے مارے جائیں بھائی، ایک مرتبہ اس سے اگر کوئی تکلیف پہنچ گئی تھی۔ تو اللہ تعالیٰ نے وحی بھیجی کہ میں ایک حکمت بتاتا ہوں، قسم بھی پوری ہو جائے گی کہ چونکہ اللہ کا نام بیچ میں لایا جاتا ہے اس کی عزت کرنی چاہیے، لہذا قسم بھی مت توڑو، اور یہ بیچاری قابل رحم ہے، عزت قابل تکریم ہے، اس کے ساتھ سزا کا معاملہ نہیں ہونا چاہیے۔ تو انہوں نے فرمایا کہ جھاڑو کی جو کاڑیاں ہوتی ہیں نا وہ 100 جمع کرو، अब झाड़ू जो होती है झाड़ू जिसके साथ में कचरा लिया जाता है, तो बारीक बारीक तीलियों के से 100 तीलियां जमा करके एक झाड़ू बनाओ और एक बिचारी की कमर पे मार दो, तो 100 तो हो गई है। तो अल्लाह ने फरमाया कि हमने उनको रास्ता बना दिया और हमने उनकी बीवी पर भी फजल फरमा दिया। अगर अय्यूब अलैहि सलाम कसम पूरी करने के लिए 100 मार देते उसको जूते, वो तो गई काम से। तो उसको फरमाते हैं अल्लाह पाक कि हमने उन पर ही उनके घर वालों पर भी रहम फरमाया। अब ऐसा रास्ता निकालना भी अल्लाह ही का काम है, अल्लाह पाक ने यह सूरत निकाल दी। फरमाया कि इस्माइल हैं, इदरीस हैं, ज़ुल्किफ़्ल हैं, ये भी पैगंबर हैं, ये सब सबर करने वाले थे और हमारी रहमत में हमने इनको दाखिल किया है। और वो जो मछली वाले हैं यानी यूनुस अलैहिस्सलाम नाराज होकर निकल गए थे, तो फिर वहां हमने उनको मछली के पेट में पहुंचा दिया। वहां पहुंचे तो कश्ती झूलने लगी। कश्ती वाले ने कहा कि भाई ऐसा लगता है कि कोई गुलाम भाग के आ गया है अपने आका से, उसके नहुसत से जो है ये कश्ती झोले खा रही, इसको ले खा रही है, लिहाजा इसको उसको यहाँ से कश्ती में से निकालो तो सबकी जान बचेगी, वरना वो भी डूबेगा, सारे कश्ती वाले भी डूबेंगे। कुरानदाजी की गई, उसमें यूनुस अलैहिस्सलाम का नाम निकला। यूनुस ये वो आदमी है जो अपने आका से भागा हुआ है। यूनुस अलैहिस्सलाम भाग गए थे, भाग गए भाई माना कि कौम की तबलीग छोड़ के चले गए थे नाराज होके, अब तुम लोग मानने वाले नहीं है, अब तुम्हारे ऊपर अजाब आ जाएगा, बस मैं जा रहा हूँ, अल्लाह के हुक्म का इंतजार नहीं किया था। तो वहां जब गए तो कश्ती में यह किस्सा पेश आया कि वहां कश्ती हिचकोले खाने लगी, तो लोगों ने यह कहा कि भाई कोई गुलाम है जो भाग के आया है, लिहाजा उसको कश्ती में से निकालो तो सबकी जान बचेगी वरना सारों की जाएगी। और वो कुरानदाजी की तो उसमें यूनुस का नाम निकला, वो लोगों ने उनको डाल दिया समंदर में। वो भी राजी हो गए कि हाँ भाई ठीक है, फेंक दो मेरे को, इसलिए कि वाकई में भाग के आया हूँ, अपने आका का भागा हुआ हूँ। ये नहीं बताया उन्होंने कि मेरा आका कौन सा है जिससे मैं भाग के आया हूँ। वो डाला उनको तो एक मछली ने उनको निगल लिया, वो पता नहीं कौन सी मछली थी। कुरान पाक में ये है कि अगर ये दुआ वो ना पढ़ते तो हम उनको कयामत तक उसके पेट में रखते। तो इसका मतलब ये है कि ऐसी ऐसी भी मखलूक समंदर में है कि पता नहीं उसकी उम्र अल्लाह तबारक व तआला ने कितनी बनाई है। तो फर्ज ये है कि वहां 40 दिन हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में रहे और बस ये तस्बीह पढ़ते थे, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। बताते हैं फिर उनको किसने बचाया, हमने उनसे उनको बचाया। मछली को कहा कि इनको लाके दरिया पे किनारे पे डाल दो, वहां डाला और फिर वहां वह अम्बतना अली शजरतम मिन यक़तीन, वहां उनके लिए खीरे की बेल लगाई गई, यानी वहां खीरा उगा दिया अल्लाह ने। और जो नया अब मछली के पेट में इतने दिनों से थे तो गलगला गए थे पूरे, तो उनको खाने पीने की इस्तेदाद होना जरूरी था, ऐसी सादी सिंपल चीजें नहीं खा सकते थे, तो वो खीरा खाते रहे, हल्का फुल्का रहता था वो, उससे जो है फिर अल्लाह ताला ने उनकी सेहत सही कर दी। तो ये जो कुछ हुआ हमारे नबी के साथ हुआ वो हमने किया है, ऐसे अल्लाह तबारक व तआला जो है ना वो मदद फरमाते हैं। ज़करिया अलैहिस्सलाम की हमने मदद की है, उनको औलाद नहीं हुई थी, उन्होंने दुआ की कि परवरदिगार आप अकेले मत छोड़िए मुझे, आप बेहतर वारिस बनाने वालों में से हैं, हमने उनकी दुआ कबूल की। फिर हमने यहिया जो है उनको औलाद अता फरमाई और उनको हमने नेक भी बनाया और उनकी बीवी को भी हमने सिनेक कर दिया और साहिब औलाद तौलीद के काबिल भी बना दिया। उनकी बीवी जो है ना बच्चे नहीं हो सकते थे, उसको बांझ औरतों में से थी वो, लेकिन अल्लाह फरमाते हैं कि हमारे हुक्म से हम सब कुछ होता है, हमने उनको सही कर दिया था और इस तरीके से हमने उनको औलाद दी। ये सारे जो है नेक कामों के अंदर आगे रहने वाले लोगों में से थे, ये सारे हो नफिल खैरात, और हमें पुकारा करते थे रगबत से रहबत से और हमसे ये डरा भी करते थे। और वो जो खातून है जिसने अपनी इज्जत की हिफाजत की, जिसके अंदर हमने अपनी रूह में से फूका और हमने उसको और उसके बच्चे को निशानी बना दिया सारे आलम वालों के लिए, यानी हजरत ईसा अलैहिस्सलाम और उनकी अम्मी, उनके साथ जो खास मामला हुआ वो भी हमारा ही मामला था। हमारे ये सारी एक ही उम्मत है, ये सारे एक ही लोग हैं, सब मेरे बंदे हैं और सब मेरे लिए सबमिट होने वाले हैं अपने अपने वक्तों में, लिहाजा मैं तुम्हारा रब हूँ, तुम मेरी इबादत करो, वो मेरी इबादत करते थे, लिहाजा तुम सब इंसानों मेरी इबादत किया करो। तो इस तरीके से सारे इंसानों को एक बात ये बताई गई कि पिछले पैगंबर और सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम वो अल्लाह की तौहीद लेकर आए, अल्लाह की बंदगी का पैगाम लेकर आए, हर इंसान को अल्लाह की बंदगी करनी चाहिए। और दूसरे ये कि अपनी तमाम हाजतों और जरूरतों में सिर्फ नजर अल्लाह रब्बुल इज्जत की जात पे होना चाहिए कि अल्लाह ही सबकी मदद फरमाता है। अब ताला शान हम सबको अमल की तौफीक अता फरमा दे। आज जो है वहाँ 10 पारे का खत्म, जो कैलिफोर्निया की अपनी रहमत आलम की जो दूसरी मस्जिद है वहाँ पर कैलिफोर्निया वाली बिल्डिंग में 10 पारों पढ़े पढ़े जा रहे थे, 10 दिन की तरावी हो रही थी वहाँ पे 3 पारे रोजाना, आज उसका खत्म है इंशाल्लाह ताला अभी 2-4 मिनट 5 मिनट के बाद। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين
اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم وصلي وسلم وبارك على سيد المرسلين والحمد لله.